सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा। हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता महानुभावर हार्दिक हार्दिक स्वागत एवं अभिवादन करना चाहूँ। कार्यक्रम प्रस्ताव मनोभा स्थान हमी दिन विभिन्न विषय में चर्चा परिचर्चा बहस करफल कराकाछ यहाँ सबले ठा समसामयिक आर्थिक सामाजिक राजनीतिक हर एक विषय वस्तु में हमी कुछ वास्तव में हमी बेला बखत में भन्द आया छो निर्माण व्यवसाय काम कर सकेन, निर्माण व्यवसायक कति कमी कमजोरी सड़क बन सकेन, पुल पुले सब बन सकेन, भवन अधुराई बजेट कुम्ल्या घुसखोरी भ्रष्ट हो, ठेकेदार को लापरवाही अलगसम देश बन सकेन बेला बखत में भनियो। सरकार ने गृह मंत्रालय ने खासगरी पछिल्लो समय ठेकेदार को जिला स्थित कार्यालय अर्थात जिला प्रशासन काम समयमें काम न सकने ठेकेदार को सूची समेत माग गए कयों ठेकेदार सूची में पड़े जल्द हमी वास्तविक नजर फरक तरीका हे्यौं गलत नजरले हेर्यो ती ठेकेदार काम गर्नै सकेनन्, वास्तवमा निर्माण व्यवसाय फटा नै रहेछन् कि भन्ने जस्ता तर्क वितर्कहरू बाहिर सुन्नमा आए र यो निर्माण व्यवसाय यस्ता पनि छन् जसले ओहोरात रूपमा खर्छन् र दिएको निर्धारित समय एग्रिमेन्ट गरेको डेट जुन चाहिँ सक्नुपर्ने डेट भन्दा कयौँ महिना पहिले झन्डै एक वर्ष पहिले छ महिना पहिले नै काम सकेर निर्माण व्यवसायका नाममा कयौँ त्यस्ता पुरस्कृत हुने व्यवसायहरू पनि छन्। वास्तवमा त्यस्ता व्यवसायले गरेका कामको सम्मान हामी गर्नै पर्छ, हामी सबैले सम्मान गर्नै पर्छ र यसैका लागि आज मैले स्टुडियोमा यस्ता व्यवसायी वास्तवमा कयौँ ठेकेदारहरूलाई आरोप लाग्दै आएको छ, निर्माण व्यवसायलाई आरोप लाग्दै आएको छ कि उहाँहरूले काम गर्नै सक्नु भएन, कि उहाँहरूले लिएको जिम्मेवारी पुरा गर्नै सक्नु भएन, करोडौँ रुपियाँ फ्रिज भयो अर्थात् पुल बन्न लागेका 7 वर्ष 10 वर्ष भयो अहिलेसम्म निर्माण अधुराका अधुरै छन्। कसका कमी कमजोरीले हुन्छन् त, कि वास्तवमा निर्माण व्यवसाय फटा नै हुन्छन् त, निर्माण व्यवसाय वास्तवमै गलत नै हुन्छन् त, यो तर्कमाथि आज हामी बहस गर्दैछौँ। बहसका लागि मैले स्टुडियोमा निमन्त्रणा गरेको छु एकजना यस्तो निर्माण व्यवसाय जो निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गरेर धेरै पटक पुरस्कृत भइसकेका निर्माण व्यवसायी कैलाली निर्माण व्यवसाय संघका अध्यक्ष प्रकाश सेठी आज हामीसँग हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। अध्यक्षज्यू नमस्ते, वेलकम।
नमस्ते, धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिक छ।
के छ, म अलिकति सन्चो छैन भन्न पनि सुनेको थिएँ मैले, अलिक ठिक छ? ल, यहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छु प्रकाशजी। म यहाँलाई बधाई पनि दिन चाहन्छु, केही दिन पहिले न्युजहरूमा सुन्न पाएँ, फेसबुकहरूमा देख्न पाएँ तपाईँले गरेको कामको सम्मान स्वरूप पुनर्वास नगरपालिकाको भवन बनाइरहँदा निर्धारित समयभन्दा पहिले नै काम सकेको हुँदा उक्त नगरपालिकाले तपाईँलाई सम्मान पनि गर्यो, हो यो कुरा साँचो
हो? मैले पुनर्वास नगरपालिकाको भवन 2074/11/16 सम्झौता गरेर 75/73/11/16 सम्झौता गरेर उहाँलाई 9 महिना अगावै उहाँले तोकेको समय 9 महिना अगावै निर्माण कार्य पुनः सम्पन्न गरी भर्खरै बुझाएको र 28 गते समुद्घाटन कार्यक्रममा प्रदेश हाम्रो मुख्यमन्त्रीजीबाट उद्घाटन गरिएको थियो, त्यसमा सम्मान कार्यक्रम राखिएको थियो।
प्रकाश, एउटा प्रश्न मैले कार्यक्रमको सुरुवातमा पनि राखेँ, खास गरी निर्माण व्यवसायहरू ठेकेदारहरूलाई ठुलो आरोप लाग्दै आउँथ्यो। हेर्नुहोस्, तपाईँलाई थाहा छ नि, कहिलेपटक न्युजहरूमा पनि सुन्न पाइन्थ्यो 10 वर्ष भयो ठेकेदारको लापरवाही या भनौँ ठेकेदारकै कमी कमजोरले गर्दा निर्धारित समयमा काम सकिएन। इभन तपाईँको यो सिक्स ल्यान्डकै कुरा गर्ने भने कहीँ अवरोधहरू आयो, अहिले पनि अब भनौँ न झन्डै 15% भन्दा माथि कामै हुन सकेका छैन, सडकको केही बाहिरी बाहेक भवन भत्काउनु बाहेक अरू कुनै काम पनि द्रुत गतिमा बढ्न सकेका छैन। यी अवस्था हेर्दा कयौँ निर्माण व्यवसायहरूलाई यो आरोप लाग्छ नि, यो साँचो हो त्यसो भए निर्माण व्यवसायकै गल्ती कमी कमजोरले गर्दा निर्माण अवरुद्ध भएको, ठेकेदारहरू फटा हुन्, चोर हुन्, यी यस्ता शब्दहरू लाल्छनीय भनौँ न अवाञ्छनीय शब्दहरू लगाइन्थ्यो?
काम गर्दा विभिन्न अप्ठ्याराहरू आइपर्छन्। निर्माण व्यवसाय कसैले पनि म पछि काम गर्ला ढिला गर्ला घाटा खान्छु भनेर सोचेको पनि हुँदैन, र यसमा जति ढिला गर्दा जति समय लगाउँदा त्यति नै घाटा बढी हुन्छ। यसमा सिक्स लाइनमा अगमा त भर्खरै काम सुरु भएको 1 वर्ष भयो, र उहाँहरूले गरेको गति स्पिड नै छ जस्तो लाग्छ, किनभने अब बिजुलीका पोलहरू सार्नमा टाइम छ, होइन भने त इक्विपमेन्टहरूले सामानहरू ओसार्ने पसार्ने र मजदुरहरूलाई लगाएर काम गरेर आउने भने त छिटोभन्दा छिटो काम भइहाल्छन्, त्यसमा अप्ठ्यारो छैन। अब साइड क्लियर गर्न धेरै टाइम लागिरहेको छ, एक वर्ष त तपाईँ साइड क्लियर।
निर्माण व्यवसाय भन्दा तपाईँ कसरी फरक हुनुभयो? सबै कामै नसक्ने बेइमान, कामै नसके, गल्ती कमी कमजोरी ठेकेदारकै देखाइन्थे। कहिँ पछिल्लो समय त गृह मन्त्रालयले रिपोर्ट माग्दा पनि, यो तथ्याङ्क माग्दा पनि, कहिँ त्यो सूचीमा परे पनि, त्योभन्दा तपाईँ कसरी फरक हुनुभयो आज भन्नु त जनतालाई? ल
यसमा त अलिकति मेरो कस्तो छ भन्नुहुन्छ, मजदुरहरू जुन चाहिँ हामीसँग हुन्छ, सम्पर्कमा हुन्छन् मजदुरहरू, कामदारहरू हुन्छन्, यी कामदारहरू मैले लगभग 1000 जतिको कामदारहरू मैले थाहै रूपमा राखेको छु। उनीहरूलाई वर्षभरिको तलब दिने, वर्षभरिको पालन पोषण सबै कुरा व्यवस्थापन गरेका छु, र उनीहरूले मलाई जति बेला राति भने राति काम गर्छन्, दिउँसो भने दिउँसो गर्छन्, जति बेला खटाउँदा पनि उनीहरू खटिरहेको अवस्थामा म अलिकति अरू निर्माण व्यवसायभन्दा भिन्न तरिकाले काम गरिरहेको छु, र यसमा उनीहरूलाई पनि म पुरस्कृत गर्छु र उनीहरूलाई पनि सुविधा बढिदिएको छु अरूभन्दा।
यो जानकारी अरूलाई पनि छैन कि यो ट्रेन नभएको कि अलिकति स्ट्राटेजी तपाईँको फरक हो कि, खास गरी ह्युमन रिसोर्सको चाहिँ भनौँ न, ह्युमन रिसोर्सको चाहिँ म्यानेजमेन्ट गर्ने कुरा, अब मानवीय स्रोत साधनको संसाधनको चाहिँ व्यवस्थापन गर्ने कुरा बहुत महत्त्वपूर्ण हुन्छ, त्यो व्यवस्थापनमा तपाईँ अलिकति चुस्त हुनुभएको हो?
यो कुनै पनि निर्माण व्यवसायले अब अलिकति बढी कमाउनुभन्दा उनीहरूलाई पनि बढी सुविधा दियो, काम गरिदिने मान्छेहरूलाई बढी सुविधा दियो भने उनीहरूले समयमा आफूलाई चाहेको जस्तो राम्रो काम, फिनिसिङ काम, क्वालिटीमा राम्रो, गुणस्तरीय र सम्मान पाउने खालको काम गरिदिँदा रहेछन्, र उनीहरूलाई अब कन्चुसाई गऱ्यो या उनीहरूलाई ढिलासुस्ती गऱ्यो, अलिक पैसा पेमेन्ट गर्नमा 2 ढिला भयो भने मजदुरहरू त त्यही पैसाबाट साँझ बिहानको छाक टार्ने भएकोले उनीहरूलाई छिटोभन्दा छिटो त्यो व्यवस्थापन गरिदियो भने उनीहरूले काम गर्नमा कुनै कन्चुसाई गर्दैन, र हाम्रो यहाँ पछाडि पढेको कमजोरी अब आर्थिक अवस्था कमजोर भएको धेरै मजदुरहरू छन्, उनीहरूलाई उठाउनु पनि पर्छ।
वर्षभरि ती तपाईँका जो कामदारहरू हुनुहुन्छ, मानव स्रोतको रूपमा मैले हेरेको, संसाधनको रूपमा हेरेका, ती सबै कामदारहरूलाई वर्षभरि तपाईँले नै हेर्नु भएको छ, त्यो सबै जुन योजना आउँछ त्यो आधारमा चाहिँ तपाईँ एग्रिमेन्ट गर्नुहुन्न?
त्यो हुँदैन, उहाँलाई मैले जुनसुकै कमिसन होस् या कहिलेकाहीँ फुल रेटमा पाउँ या तपाईँको जति प्रतिस्पर्धा गरेर पनि उनीहरूको व्यवस्थापनको लागि मैले काम लिनै पर्छ। उनीहरूलाई बेरोजगारी राख्यो भने र मसँगबाट उनी टाढिन्छन्, त्यस कारणले मैले बाध्यता भएर पनि कमिसनमा काम लिन्छु, र धेरै अहिले मेरो लगभग 22 काम चलिरहेको छ, र सबै जिल्ला कहिलेकै
22 जिल्लामा
निर्माण भइरहेछ, सबै कहिलेको कामदारहरू छ।
ओके, अब यो कैलालीकै कामदार भने यहाँकै थारू समुदायकी कि पहाडी समुदायकी बाहिरको बढी छन्, जस्तो खास गरी भारतीय हेर्ने हो भने बढी देखिन्छ निर्माण व्यवसाय?
सबै चौधरी ग्रुप नै छन्, चौधरी ग्रुप र केही पहाडी ग्रुप छ।
तपाईँले पुरै हेर्नु भएको छ, पछिल्लो समय 2-3 ठाउँको त मैले पनि जानकारी लिएँ हिजो, तपाईँ नेपालगञ्जबाट पनि सम्मानित हुनु भएको रहेछ, कस्ता किसिमका भवनहरू निर्माण कार्यमा तपाईँ बढी सफल भइरहनु भएको छ प्रकाशजी?
सर्वप्रथम के भने म सशस्त्र प्रहरीको सीमा सुरक्षा बल कैलालीको फाल्गुन महिनामा शिलान्यास गरेर अषाढमा बुझाएको छु, त्यो 8 भवन छ यो नयन नदी मन्दिर अगाडि,
फाल्गुनमा गरेर अषाढमा भने झन्डै 6 पनि नपुग्दै
बुझाएको छु। त्यस अवसरमा ठाकुरमोहन श्रेष्ठ डिआइजी हुनुहुन्थ्यो, र उहाँले आउने, राति पनि आउने, दिउँसो पनि आउने, बिहान आउने, साँझ आउने, चेकिङमा हुनुहुन्थ्यो, त्यो अवस्थामा म साइडमै खटिरहेको अवस्था हुन्थ्यो, र उहाँलाई छिटो चाहिएको थियो, त्यो अलिकति सीमाको लागि अप्ठ्यारो परिराखेको अवस्थामा बाहिनी बेती हुँदाखेरि। त्यस्तै पुलिस प्रशासनमा काम गऱ्यो भने त्यहाँ चाहिँ अलिक कडा हुन्छ, कडा गर्दा जुन ठाउँमा कडा काम ठाउँ हुन्छ त्यो कडा ठाउँमा काम गऱ्यो भने निर्माण व्यवसाय एकदम सबल हुन्छ, किन भन्दा यो अलिकति अब सहरी विकास अरू अफिसमा के हुन्छ भने चिठी काटिन्छ, अनि नियम कानुन त के छ भने कारवाही गर्ने काहीँ पनि केही छैन, निर्माण व्यवसायलाई ब्ल्याक लिस्टै हो।
त्यही त मैले एउटा प्रश्न के गरेर
कडा गर्छ, जुन अफिसले अप्ठ्यारो एकदम छिटो छरितो चाहिएको हुन्छ त्यस्तो अफिसमा म हाम फाल्छु, त्यस्तो ठाउँमा म गएर
प्रकाशजीको बढी टार्गेट भने भवन निर्माण नै हो भनेर भन्दा हुन्छ, खास गरी पुल पुलैसिया भनौँ या भनौँ तपाईँको सडकहरू भयो, यसमा त्यति धेरै तपाईँले हात हाल्नुहुन्न भनेर भन्दा हुन्छ? मैले
छैन, मैले पुल बनाएर चाहिँ हेडोक्स बनाइरहेको छु, कपिल वस्तुमा 5 हेडोक्स बनाइरहेको छु, अनि तपाईँको नेपालगञ्जमा एउटा हेडोक्स बनाएको छु, अनि बर्दियामा एउटा पुल बनाइरहेको छु, अहिले महेन्द्रमा एउटा पुल बन्दैछ, त्यसै गरी अब बाटोहरू अहिले सदन सहरीको बाटोहरू फुलबारीदेखि लिएर मैले तपाईँको गत वर्ष असारमा सम्झौता गरेर अहिले 80% भुक्तानी पनि लिइसकेँ।
सडकहरू पुलहरूको तुलनामा चाहिँ भवन बनाउन सहज छ त्यसो भए, जस्तो तपाईँले प्रोस्पेक्ट भइरहनु भएको छ, खास गरी तपाईँले नाम दिएकै अनुसार सीमा सुरक्षा बल धनगढीकै कुरा गरौँ या भनौँ नेपालगञ्जको कुरा गरौँ, पुनर्वासकै अस्तिको मात्रै कुरा गर्ने भने भवन चाँडो बनिरहेका हुन् त त्यसो भए तपाईँले काम गर्ने सिलसिलामा
हामीलाई
या निर्धारित समयमा पुल पनि बन्न सक्थ्यो, सडक पनि बन्न सक्थ्यो,
हामीलाई काम गर्ने सिलसिलामा सडकमा काम गर्दाखेरि साइट छिटोभन्दा छिटो उपलब्ध गराउनु भने सबैभन्दा सजिलो काम गर्ने भने सडक नै हो। सबैभन्दा सजिलो काम गर्न पुल नै हो, किन भन्दा पुल एक ठाउँमा काम गरिन्छ, भवन पनि एकै ठाउँमा काम गरिन्छ, तर भवनमा 200-300 आइटमहरू हुन्छ, पुलमा 7-8-10 आइटमले सम्पन्न हुन्छ, अनि त्यसै गरी सडकमा पनि 8-10 क्वान्टिटी आइटम काम गऱ्यो भने काम सम्पन्न हुन्छ। सबैभन्दा सजिलो सडक नै,
तर सडक बनाउनै अप्ठ्यारो मान्छन् ठेकेदारहरूले, समय निर्धारित समयमा सकेन, बन्नै सकेन, बजेट फ्रिज भयो, कालो पत्रीमा गुणस्तर हिँड्नु भयो, यस्ता प्रश्नहरू यस्ता भनौँ न फेस त गर्नुपर्छ नि त निर्माण व्यवसाय अध्यक्ष भएको नाताले, इभन व्यक्तिगत रूपमा इन्डिभिजुअली तपाईँको नहोला तर समग्रमा त्यो प्रश्नको त फेस गर्नुपर्छ होला नि प्रकाशजी, होइन भन्नुहोस् त?
एकदम मैले फेस गर्नुपर्छ, किन भन्दा सडक बनाउँदाखेरि समस्या सबभन्दा पहिला के आइदिन्छ भने हामीलाई सम्झौता गरेको दिनदेखि 6-7 महिनासम्म हामीलाई साइट पाइदिएन, त्यो
नपाउनु
कार्यालयले साइड दिन्छ, कार्यालयले साइड दिन्छ, त्यो खाली हुँदैन, खाली नहुँदाखेरि यसमा जनप्रतिनिधि हुन आवश्यक छ, उहाँले एउटा के भने मध्यम मार्गी भएर हामीलाई सहयोग गरिदियो भने, उहाँले बाटो साइडहरू क्लियर गरिदियो भने त्यसपछि काम गर्न सडकमा एक निर्माण व्यवसाय एकदमै हुमिन्छ। हुन बित्तिकै निर्माण काम गर्नमा पछाडि कुनै पनि निर्माण व्यवसाय छैन, कैलालीको हकमा अहिले लगभग यता कैलालीको राम्रो निर्माण व्यवसायहरू बाहिरिएको अवस्था छ, नेपालगञ्ज, दाङ, सुर्खेत सबै ठाउँमा यहाँको व्यवसायले काम पनि गरिरहेको छ, र कैलालीमा काम गर्न निर्माण व्यवसाय पछाडि पढ्नेवाला पनि छैन। यहाँ यति मात्र हो कि हामीले सम्झौता गर्छौँ, सम्झौता गरेको केही समयमा हामीलाई कार्य आदेशको समय दिएको हुन्छ, 15 दिनमा काम सुरु गर्नुपर्ने हुन्छ, त्यसमा 3 महिना बर्सातले गर्दाखेरि एउटा समस्या हामीलाई त्यसले पारिदिएको छ, अर्को हामीलाई त्यो गिट्टी बालुवा सहज रूपमा उपलब्ध गर्दाखेरि पनि अब भनौँ न अलि अप्ठ्यारो त्यसमा पनि परिरहेको अवस्था छ, अब यो बर्सातको समयमा मेन पावर बढी हुन्छ, यति बेला माल रेटेज छैन, यो 3 महिनामा हामीले काम गर्न द्रुत गतिमा लग्न पायौँ भने हामीहरूले अरू 3 महिनाको कभरेज गर्न सक्थ्यौँ, त्यसले गर्दाखेरि हामीलाई अप्ठ्यारो के हो भने यो समयमा बालुवागिटी स्टक राख्ने साथीहरूले काम गरिराखेको अवस्था छ, बालुवागिटी स्टक
नराखेर पाठ किन सिक्दैनन् होला जस्तो मलाई लाग्छ कि मैले बेला बखतमा प्रकाशजीलाई इन्फर्मली भेट्दा पनि मैले भनेको छु, दाइ तपाईँले गरेको काम अत्यन्तै राम्रो हो, तपाईँ सम्मानित हुनुहुन्छ, तर अन्य निर्माण व्यवसाय तपाईँबाट सिक्दैनन् कि, उहाँहरूसँग इक्विपमेन्ट नै नभइकन ठेकापट्टा गर्नुहुन्छ कि, पहुँचको आधारमा गर्नुहुन्छ कि, किन उहाँहरूले निर्धारित समयमा सक्नुहुन्न, के कार्यालयकै कमी कमजोरीले हो, या भनौँ ठेकेदारकै कमजोरीले हो, या भनौँ अन्य केही भनौँ न अपवादका रूपमा अन्य केही त्यस्तो तत्त्वहरू पनि हुन्छ, खास तपाईँबाट सिक्नुपर्ने हो, सिक्दैनन् किन होला?
यो पछिल्लो कालमा अब निर्माण हामीहरू पहिला 7-8% वर्षको देशको बजेटको मात्र टेन्डर हुने त्यतिको सीमितमा रहेर बस्यौँ, अब हामीहरूलाई यसलाई छिटो छरित गर्नुपर्छ र धेरै निर्माण कामहरू आउँछ भन्ने हामीलाई आशा पनि थिएन, र यस पछिल्लो पटक यो वर्षमा धेरै निर्माण कामहरू आयो, जसमध्ये कैलाली निर्माण व्यवसायमा पनि पहिला हामी 30-40 जनाले निर्माणमा काम गर्थ्यौँ भने अहिले हामी 250 जना निर्माण व्यवसायलाई कामहरू गरेर सम्पन्न गरेका छन्, र त्यसै गरी ठुला व्यवसाय हामी त यो सानो 10 करोड, 5 करोड, 15 करोड, 20 करोड काम गर्ने व्यवसाय भएकोले छिटो छरितो काम गर्छौँ, हामीसँग अब अलिकति मेन पावरै बढी भएको कारणले गर्दा छिटो काम भइरहेको हो, र केही साथीहरूले अब कस्तो छ मेन पावरलाई उनीहरू राख्दैन, काम परिसकेपछि खोज्न गएपछि पाइँदैन,
त्यसपछि
अब अप्ठ्यारो समस्या त्यो पनि हो। अर्को कुरा अरू शिक्षा लाइनको कुरा भयो, हुलाकी सडक भयो, अलिक ठुलो लार्ज स्केलको काम हो, यसलाई व्यवस्थापन गर्न अलिक समय पनि लाग्छ, र यसमा उहाँहरूले मलाई जहाँसम्म लाग्छ उहाँहरूसँग भेटघाट भइरहेको छ, सोधपुछ भइरहेको छ, र समस्या उहाँलाई अप्ठ्यारो केही छैन, अब चाहिँ यही बिजुलीको पोल सारियो भने यो शिक्षा लाइनको गति एकदम स्पिड बढ्छ, अरू बाँकी उहाँको मेटेरियलबाट कमी कमजोरी केही पनि छन्, स्टक राखेका छन्, काम गर्छन् उहाँहरूले एकदम ढुक्क छु म त, उहाँले समयमा काम सक्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु। त्यसपछि पछिल्लो चरणमा जुन चाहिँ अब यो अलिकति गृहमन्त्रीको अलिकति काम गर्नुपर्छ भन्ने निर्माण व्यवसायलाई जगजगाइदियो, यसले पनि हामी उहाँलाई एकदम धन्यवाद दिन्छौँ, किनभने निर्माण व्यवसाय सुतिरहेको अवस्था थियो, अलिकति केही मतलब थियो, हेलचेक्राइ गरिराखेको अवस्था थियो, अब निर्माण व्यवसाय अलिकति स्पिड काम गर्छन्, किन गर्छन् भन्दा यो त काम त हाम्रै हो, हामीले लिइसकेका सम्झौता गरिसकेपछि हामीले गर्नुपर्छ, यहाँ गृहमन्त्री आएर गर्दैन, अरू मन्त्री आएर पनि गर्दैन, यसको कामको प्रतिफल पनि पाउने हामीले नै हो, त्यो भए हुनाले अब हामी चाहिँ निर्माण व्यवसाय यो द्रुत गतिमा काम गर्न एकदमै अगाडि
बढ्छ, देश बनाउने भनेर निर्माण व्यवसायले नै, हेर्नुहोस् नेताहरूले नीति बनाउने, देश बनाउने भने त देशका निर्माण व्यवसायले हो, म ठुलो तपाईँहरूलाई मेरुदण्डको रूपमा हेरेको छु, मैले धेरै पटक भनेको पनि छु, तपाईँहरूको राष्ट्रिय अध्यक्ष महासचिव आउँदा पनि मैले भनेको छु, प्रकाशजी खास गरी यो पछिल्लो समय निर्धारित समयमा काम नसकिनु पछाडि ठुलो आर्थिक चलखेल पनि हुन्छ भन्छन्, त्यस्तो पनि हुन्छ होला, खास गरी निर्धारित समयमा नथप्ने, म्याथ थप्न लाउने, केही मेटेरियलहरूमा चाहिँ कमी कमजोरी देखाउने, यो किसिमको हुँदा के आर्थिक प्रलोभनकै कारणले ढिलासुस्ती हुन्छ? यहाँले बुझाइ यहाँको बुझाइ के हो खास?
मैले काम गर्दा र अरू साथीहरूलाई सोद्धा पनि यस्तो खालको त कुनै पनि हामीसँग आउँदैन, किनभने हामी त सम्झौता गर्छौँ, आफ्नो साइडमा खटिन्छौँ, त्यसपछि आफ्नो प्राविधिक युज गर्छौँ, आफ्नो मेन पावर युज गर्छौँ, काम गर्छौँ, बिल दिएर पठाउँदाखेरि उहाँले चार दिन छ दिन दस दिन चेकिङमा लाग्छ, चेक गरिसकेपछि उहाँले भुक्तानी त दिन्छ, तर अन्यथा यस्ता खालका अब हामीसँग त यस्तो भएको छैन। अस्ति एकजना साथीको सुन्न आइरहेको थियो बजारमा कि मसँग त यस्तो पैसा माग्यो ऊ माग्यो भनेर खबर आइरहेको थियो, तर मैले कुन व्यक्तिले माग्यो कसले माग्यो मलाई पनि देखाउनु पऱ्यो, त्यसपछि गएर मिडिया मार्फत जाउँला किन माग्यो त, यस्तो खालको नहुनुपर्ने। हामीले त देशको लागि काम गरिराख्या हो, अहिले फेरि यस्तो बहुमती सरकार जुन एकदमै कडा निर्देशित गरिरहेको छ कि कुनै पनि त्यस्तो खालको छ भने हामीले सम्पर्क गर्नुहोस्, हामीलाई फोनबाट जानकारी दिनुहोस् भनिसकेपछि हामीले त्यस्तो प्रवृत्तिको मान्छेहरूलाई निश्चय गर्नुपर्छ भन्ने जानकारी पनि दिएको थियो, र त्यो निर्माण विषय मसँग सम्पर्कमा आएछ पत्ता लगाउँछु।
त्यो जस्तो यो तपाईँले भने जस्तो त्यो त छैन भन्नुभयो, तर काम अवरोध भयो हुने कारण चाहिँ के रहेछ?
सरकार पक्षबाट काम अवरोध होइन नि,
सरकारलाई
एउटा कुरा एउटै मात्र समस्या हो, पेमेन्ट ढिला भइदिनु, पैसा न आइदिनु कारणले ढिला भयो। जस्तो तपाईँ 27 गते बजेट 28 गते बजेट 30 गते बजेट आएको कुराहरू त हजुरलाई जानकारी भएकै होला नि।
तर कयौँ निर्माण व्यवसायहरूले पहिले पेस्की लिने, त्यसबाट जमिनहरू किन्ने, कहीँ कतै अपार्टमेन्टहरू किन्ने, यसो आफ्नो चाहिँ जोगो भनौँ न जोहो गर्ने, अनि पैसा छैन भन्ने बहाना पनि देखाउँछन् भन्ने कुराहरू बेला बखतमा त्यो किसिमका भनौँ न सूचनाहरू पनि मका आउँछ क्या? खास गरी पेस्की लिने केही समय त्यो रकमलाई चाहिँ जमिनमा हाल्ने, किनभने अलिकति ठेगान लाउनु पऱ्यो, भोलि आपत पऱ्यो भने त्यही जमिनलाई धितो राख्ने बेच्ने, यो किसिमको एउटा मनस्थिति त हामीमा छ नि, मान्नुहुन्छ त्यो कुरा?
यो पहिलो उसमा चाहिँ के थियो भने अलिकति अब पेस्की लिएपछि 10% साइड चलाउनु पुगिहाल्छ, 10% यसो आफ्नो जग्गा जमिन किन्नु भन्ने साथीहरू सोच भएका साथीहरू थिए। पछिल्लो कालमा आएर यो सबै कुरा अलिकति कामै गर्नुपर्छ, कामबाट नै बेनिफिट लिनुपर्छ। सब हाम्रो एक सम्झौता किताबमा पुरस्कृतिको जब व्यवस्था भइसकेपछि, आर्थिक नियमले हामीलाई पुरस्कृत गर्ने व्यवस्था गरिसकेपछि, त्यसपछि निर्माण व्यवसायमा यस्तो होडबाजी चलिरहेको छ कि अनि सुर्खेतमा 10-15 साथीहरूले पुरस्कृत भइसकेका छन्, नेपालगञ्ज पनि भइसकेका छन्। अहिले पछिल्लो लगभग यो 6-7 महिना यता त एकदमै स्पिडमा काम गरिरहेको छ। मलाई जहाँसम्म लाग्छ नेपालको यो 5 वर्षमा विकासै अब यही रेसियोमा बजेट आउने र यही रेसियोमा साथीहरूले काम गर्ने भने विकास पछाडि पर्दै पर्दैन।
तर एउटा कुरा मलाई भन्नु, जस्तो तपाईँले भन्नुभयो पछाडि त पर्दैन, कयौँ व्यवसायहरू कम्पिटिसनमा पनि छन् र राम्रो गरेर पुरस्कृत पनि भएको छन् भन्ने कुराहरू छ, तर मलाई एउटा कुरा भन्नुहोस् त, जस्तो यो निर्माण व्यवसाय भनेका छौँ, यसमा प्रफिट बढी कमाउने मनसायले यो व्यवसाय गरिन्छ कि सेवा गरेर राष्ट्र बनाउँछु, यो देशलाई यो समाजलाई म केही गर्छु भन्ने मनसायले यो व्यवसाय गरिन्छ प्रकाशजी?
यसमा निर्माण व्यवसायलाई यसमा 15% ओभर रेट छुटाएको हुन्छ, अरू बजारको दर रेट कायम नै गरेको हुन्छ, जुन बजारमा हामी सामान किन्दा जनरली सर्वसाधारण जान्छन् त्यही रेटमा हामीले पनि सामान उपलब्ध पाउने हो, र बाँकी रै 15% हामीहरूले अब भनौँ न अब स्टाफ खर्च, म्यानेजमेन्ट खर्च, सबै खर्च त्यसैबाट र आफूलाई आम्दानी गराउने पनि त्यही बजेट हो। त्यसभन्दा अलावा निर्माण व्यवसायले काम गरिसकेपछि सम्मान पाऊँ, राम्रो देखियोस्, मैले प्रतिस्पर्धा गरेर राम्रो काम होस् भन्ने सबैको धारणा छ, गर्दा गर्दै पछाडि पर्छन्, त्यो आफ्नो एउटा पाटो छ भनौँ, गर्दा गर्दै
व्यवसायमा प्रफिट बढी छ त्यसो भए, त्यही भएर अलिकति मान्छेको लगाव पनि निर्माण व्यवसायहरू इन्भेस्टमेन्ट हेर्ने भने इक्विपमेन्ट नै देखिँदैन, कोही हेभी इक्विपमेन्टहरू हुँदै हुँदैनन्।
यो हेभी इक्विपमेन्टको त भवन बनाउँदाखेरि त्यति साह्रै हेभी इक्विपमेन्ट लाग्दैन, यो पुल र तपाईँको सडकमा मात्र हो, र अब यो अहिले जुन चाहिँ निर्माण व्यवसायहरू सडक पुलहरू बनाइरहेको छन् तीसँग सबैसँग साधन स्रोत छ, सम्पन्नै छ, र पछिल्लो कालमा जुन चाहिँ निर्माणहरू 15-16 प्याकेज हाम्रो कैलालीमा अलिकति पछाडि परेको थियो, त्यो पछाडि परेको कामहरू सम्पूर्ण काममध्ये अहिले 5-6 जति यो असोज मसान्तभित्र सम्पन्न हुँदैछ, र जुन चाहिँ गृहमन्त्रीको भनौँ न अलिकति हामीलाई जुन निर्देशित गरियो यसमा चाहिँ हामी एकदम ढुक्क भएर लागिसक्यौँ। अब हामीले गृहमन्त्रीले हामीलाई तताइराख्नु पर्दैन, अब अरू कुनै मन्त्रालयले पनि हामीलाई अप्ठ्यारो पार्दैन, त्यति हो कि हामी बजेट चाहिँ समयमा हामीले पायो भने विकासको लागि अब धेरै गजगजाउनु पर्दैन। अर्को कुरा भन्नुपर्दा हामीलाई कैलाली निर्माण व्यवसायका साथीहरूलाई त पत्रकार साथीहरूले धेरै घचघच आयो, धेरै काम छिटो गर्नुहोस्, राम्रो गर्नुहोस्, यता गर्नुहोस्, उता गर्नुहोस् भनेर हामीलाई धेरै सहयोग पाएको छ। पत्रकारहरूलाई पनि म पत्रकार मिडिया साथीहरूलाई पनि एकदम एकदम धन्यवाद दिन चाहन्छु, किन भन्दा अब कसैले वास्तै नगर्ने हो भने त कसले काम गर्ने गर्दैन नि, यसमा तपाईँहरूको पनि ठुलो देन छ, र बाँकी सरकार पक्षले पनि जुन चाहिँ काम गर्नुहोस् भनेर अगाडि हामीलाई फोकस गरिदियो, अब यसले चाहिँ हामी एकदम आफ्नो हामी बेनिफिटमा रहन्छौँ भन्ने ढुक्क छौँ।
त्यो जस्तो निर्माण व्यवसायमा तपाईँहरू आबद्ध हुनुहुन्छ, तपाईँहरूसँग यसो बैठकहरू हुँदा मासिक भनौँ हुन्छ होला सायद हप्तामा 15 दिनमा यो किसिमको बैठक हुँदा तपाईँले पनि निर्माण व्यवसायहरूलाई होइन यार हाम्रो पनि बदनाम हुन्छ हुन्छ यसले एक दुईवटा गर्दा हाम्रो सबैको चाहिँ नाम तानिरहेछ यसलाई अलिकति चुस्त गर्नुहोस् खास गरी यो तपाईँको बेला बखतमा यो पुलले पनि विवादमै ताना देखिन्छ तपाईँलाई थाहा छ नि यो राजघाटको पुलले पनि बेला बखतमा कञ्चनपुर र कैलालीको सीमा जोड्नका लागि यो पुलका लागि या अन्य कयौँ निर्माणका लागि पनि यो किसिमका छलफलहरू हुन्छन् यो गर्नुपर्छ यार हामीले के गर्नुपर्छ यो किसिमको सरसल्लाह पनि हुन्छ प्रकाशजी
हाम्रो मासिक बैठकमा यो जुन चाहिँ पछाडि परेका प्रोजेक्टहरू छन् यी सबैको बारेमा जानकारी हुन्छ बहस हुन्छ र साथीहरूलाई अप्ठ्यारो परेको छ भने कसरी सहयोग गर्ने जस्तै अब सन्तोष टोलको पुल नबनेको हकमा गोकर्ण शाहजीलाई मैले आफै भने साथी तपाईँ 10-15 लाखको कुरो हो मेरो मेसिन लैजानुहोस् 2 महिना चलाउनुहोस् भाडा नदिनुहोला तपाईँलाई अप्ठ्यारो के हो तपाईँ घाटा जाने कारण के हो अब हामी यता कैलालीको बासिन्दा यहाँको हामी धाक लाउने रबाब गर्ने अनि यो ठाउँमा हामीले विकास नगर्दाखेरि कसले आयर गर्ने तपाईँ हामीले गर्नु पऱ्यो र त्यो पुल किन नबनाउने बनाउनुहोस् अगाडि बढ्नुहोस् किन अफिसमा नजाने त्यहाँ सम्पर्कमा जानुहोस् भनेर उहाँलाई पनि मैले पनि भनेको छु र अरू साथीहरूले पनि सहयोगको कुरा गरेका छन् केही साथी हामीभित्र पुरानो साथीहरू धेरै पछाडि परे किन पऱ्यो भन्दा उनीहरू अनुभव थियो जस्तो शेर्पा गुरु पूर्वबाट आएर यहाँ काम गरेर तपाईँले गोदावरीदेखि पहाडको कुना कान्द्रा बाटो पुगाएको साथीहरू पछाडि परिरहेको थिएँ ती साथीहरूलाई हामीले गार्जेनको रूपमा सम्मान गर्नुपर्छ भनेर गत वर्ष पनि मैले दुई चारजना साथीहरूलाई सँगै हातेमालो गर्दै अगाडि बढाइरहेको छु र उनीहरू गार्जेनको रूपमा उनीहरूलाई हेऱ्यो भने पुराना साथीहरूलाई हामीले गार्जेनको रूपमा हेऱ्यो भने उनीहरूबाट हामीले धेरै कुराहरू सिक्छौँ सिकिसकेपछि नयाँ व्यवसायहरूलाई हामीले सिकाउनुपर्छ ती सिकाइसकेको आधारमा हाम्रो के विकास कहाँ हुन्छ राम्रो विकास भन्दा कैलालीमा विकास हुन्छ या हाम्रो 7 नम्बर प्रदेशमा विकास हुन्छ यसले गर्दाखेरि पुराना साथीहरू लाई माइनस बनाएर पठाउने हो भने हामी त सिक्न पाउँदैनौँ नि अनुभव त हामीले लिनुपर्छ कसैबाट पनि यसले गर्दाखेरि सबै पुरानो हाम्रो गार्जेन साथीहरूलाई पनि अगाडि राख्नै पर्छ त्यसपछि पछिल्लो नयाँ आएका निर्माण व्यवसायहरूलाई पनि सम्झाइ बुझाइ गर्छौँ हामी किन भन्दाखेरि अहिले झट्ट आउने अनि मिडियामा जाने हल्ला मचाउने यो गर्ने ऊ होइन काम पहिला गर्नुहोस् राम्रो काम गर्नुहोस् अब कतिले नराम्रा कुराहरू बढी बोलेर अरूलाई बेको बनाएर आफू बेनिफिट लिने साथीहरू छन् त्यस्तोलाई पनि निश्चय गर्नुपर्छ हामीले किन भन्दा
तपाईँहरू निर्माण व्यवसायको बिचमा एकता छ कि छैन खास गरी साना व्यवसायहरूले बेला बखतमा चाहिँ गुनासो गर्छ नवराजी हामीले टेन्डरै पाउँदैनौँ ठुलाइको हालिमुहाली हुन्छ एउटैले चाहिँ कयौँ साइडहरू लिइरहेको हुन्छ यता पनि उसकै छ उता पनि उसकै छ सानो पनि उसकै छ ठुलो पनि उसकै छ हामी भने त सानो काम गरेर जीविकोपार्जन गरिरहेको केही गर्न चाहनेहरू छन् तर ती निर्माण व्यवसाय जो साना व्यवसायहरू छन् तिनका गुनासोहरू आउँछन् एकता छ तपाईँहरूको बिचमा
कहिलेले निर्माण व्यवसायको हकमा चाहिँ एकता नै छ किन भन्दा उनीहरू अलि केही भाइहरूलाई चाहिँ असन्तुष्ट होलान् कुरा ल्याउलान् तर पनि उनीहरूलाई बचाउनको लागि विभिन्न ठाउँमा सानसाना प्याकेजका टेन्डरहरू निकालियो हामीले सबै अफिसमा रिक्वेस्ट गरियो र सानो व्यवसायलाई उठायो भोलिका कर्णधार हुन् उनीहरूले हामीले विकासमा सहयोग पुर्याउँछन् यो ठाउँ विकास भयो भने हाम्रो गाउँ हाम्रो ठाउँ हाम्रो घर आँगन सबै ठाउँ विकास हो यसलाई चाहिँ हामीले विकास गर्नैपर्छ भनेर उनीहरू भाइहरूलाई कन्भिन्स पनि गरियो र अफिसमा पनि हामीले सानो प्याकेजहरू निकाल्न कुरियो पछिल्लो उसमा यो अहिले सरकारको भनौँ न या कसले गरेका हुन् यो ठुल्ठुलो प्याकेज टेन्डर निकालेर हामीलाई पनि पीडित बनाएको छ जुन चाहिँ अब एउटा 17 प्याकेजहरू बनाएर एउटै बनाएर जुन चाहिँ 1 अरबको टेन्डर गरेको छ यसको गति हेर्नु होला यो फाल्गुनमा सम्झौता भएको टेन्डर आजसम्म त्यसले तपाईँको 10% 5% पेमेन्ट लिन सकेका छन् भने उसले पेसकी 17 करोड रुपियाँ लिइसकेको अवस्था छ त्यस्तो व्यवसायले अब हामीले भोलिका दिनमा उसले काम गरेन भने हामीले पनि एक्सनमा जानुपर्ने अवस्था आउँछ किन भन्दा निर्माण व्यवसाय भएर उहाँले बचाइराख्नुपर्ने केही पनि छैन हामीले उहाँले हाम्रो कैलालीको विकासको लागि यति लापरवाही गर्ने हो भने हामी पछाडि पर्नेवाला छन् हामीले तपाईँको असाढमा यही सम्झौता गरेको टेन्डरको हामीले 80% भुक्तानी लिइसकेको अवस्थामा उहाँहरूलाई अब फागुनमा सम्झौता गरेको साथीहरूले कम्तीमा 15% 20% ठुलो प्याकेज हो नि त हामी ठुलोमा इक्विपमेन्ट होला साधन स्रोत होला बोलि होला भनेर सोध्छौँ नि त्यस्तो अवस्थामा उनीहरूले काममा कमी देखेको कारणले गर्दाखेरि हामीले पनि तुरन्त मिटिङ बसेर उहाँहरूलाई कन्भिन्स गर्छौँ उहाँलाई असहयोग केही भएको छ भने यो लोकल ठाउँबाट हामी त्यसलाई सहयोग गर्न पनि जान्छौँ र ठुलो प्याकेज भइसकेपछि हाम्रो पुरा रिङ रोडको प्याकेज हो पुरा गल्ली गल्लीका प्याकेज हुन् त्यसमा सुविधा सम्पन्न भयो भने हाम्रा जनताहरूले सुविधा पाउँथे हाम्रा दाजुभाइले सुविधा पाउँथे त्यसको लागि हामी ताकेता गर्दैछौँ र हाम्रा कामहरू चाहिँ हामीभित्रका कामहरू जुन चाहिँ कैलाली निर्माण व्यवसायमा आबद्ध भएका व्यवसायहरूले चाहिँ धेरैले 75%ले काम सम्पन्न गरेर बुझाइसकेका छन् 25% व्यवसायहरूले अब हामी ती कामहरू सम्पन्न गर्नतिर लगभग हामी चाहिँ 5-7 महिनामा ती कामहरू सबै सम्पन्न हुन्छन् अर्को यो पुलको कुरामा यसको ब्यारिङको लागि पनि 6 महिना लाग्दो रहेछ अलि अप्ठ्यारो छ यो पुल चाहिँ अब यो ब्यारिङ अर्डर गरेर दिल्लीमा 6 महिना ब्यारिङमा लाग्ने एउटा स्पान ढलान गर्न ब्यारिङ नआएर स्पान ढलान हुँदैन अनि केही त साथीले प्रगति गरेको छ पछिल्लो कालमा त
काम
एकदम गरेका छन् त्यो पहिले स्पिड गर्नुपर्थ्यो अनुभव पनि नभएको इक्विपमेन्ट पनि नभएको कारण हो एउटा
बाहिरबाट ल्याउनु पर्ने
अब एउटा इक्विपमेन्ट टेन्डरभन्दा महँगो इक्विपमेन्टहरू छन् अब त्यो किन्न पनि मिल्दैन प्रतिस्पर्धामा काम लिइहाल्छन्, अब त्यो टेन्डरको इक्विपमेन्ट किन्न जाने कि अब त्यो माल मेटेरियल किन्ने कि पार्टीहरूलाई अब अरू मेटेरियलहरू किन्ने समस्या परेको कारणले ढिला भयो। र अब अर्को समस्या के हो भने हामीले पछि यो चुनाव आयो अनि नाकाबन्दीको कारण यी विभिन्न कारणले गर्दाखेरि हामीले पनि ढिलासुस्ती गऱ्यौँ, साथीहरूको बिचमा गऱ्यौँ कामहरू, ढिलासुस्ती नभएको होइन भयो, कमी कमजोरी नभएको, निर्माण व्यवसायबाट कमी कमजोरी भयो। अब सरकार बोलियो छ, अब निर्माण व्यवसायले व्यवसाय गरेर देखाउनुपर्ने अवस्था आयो, यो जिम्मेवारी हाम्रो काममा आइसक्यो। अब हामी काम गरेर ढुक्कसँग सरकारलाई काम राम्रो काम गरेर देखाउँछौँ।
हिजोसम्म त हामीले भन्यो नि कहिले राजनीतिक स्थायित्व भएन, कहिले फलानाले चन्दा माग्यो, फलानाले अवरोध गर्यो, फलाना बन्द भयो, सामान पाइएन, कहिले नाकाबन्दी, यी यावत कुराहरू थियो। अब त्यस्तो अवस्था त छैन, अब त हामीले त काम गरेर देखाउनु पर्ने हो नि होइन।
हाम्रो एउटै मात्र माग छ, हामीले बिल पेस गरेको हप्ता दिनभित्र पेमेन्टको भुक्तानी भइदियो भने अब निर्माण व्यवसायले काम गरेन, व्यवसायले नै आउँलो ठाडो गर्ने, हजुरहरूले पनि हजुरहरूमा पनि यो कुराहरू नपुग्ने अवस्था छ, अरू साथीहरूले पनि अब त्यस्तो खालको निर्माण व्यवसायले कामै गर्दैन भन्ने कुरा त नल्याए पनि हुन्छ। कैलाली जिल्लाको निर्माण व्यवसाय त अरू जिल्ला सबै जिल्लाभन्दा अगाडि पनि होला जस्तो मलाई लाग्छ, किनभने यत्तिको विकास त खट्ने निर्माण व्यवसाय त अरू जिल्लामा छँदै छैन।
ओके, कार्यक्रम यतिखेर म छोटो टाइम चेकमा जान्छु। आजको अतिथि हामीसँग हुनुहुन्छ कैलाली निर्माण व्यवसाय सङ्घका अध्यक्ष प्रकाश सेट्टी हुनुहुन्छ, उहाँसँग कुराकानी एकैछिनमा जोड्छु। कार्यक्रममा यतिखेर टाइम चेक र छोटो कमर्सियल ब्रेकमा जान्छु।
दिनेश एफएम 93.8 टाइम चेक
इट्स 8 एएम
इस टाइम चेक का प्रायोजक
टिभी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
भर्ना खुल्यो, प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त एसरी खप्तर मेडिकल स्टडिज एन्ड हेल्थ साइन्सेस धनगढीमा शैक्षिक सत्र 2075-76 को प्रवीणता प्रमाण पत्र तह हेल्थ असिस्टेन्ट एचए ल्याब टेक्निसियन सिएमएलटी कार्यक्रममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। सिट सीमित छन्, समयमै सम्पर्क राखी आवेदन फारम भर्न हुन जानकारी गराइन्छ।
प्रवेश परीक्षाको फारम वितरण यही असार 14 गतेदेखि, फारम बुझाउने अन्तिम मिति श्रावण 2 गतेसम्म, प्रवेश परीक्षा श्रावण 19 गते बिहान 7 बजे। आवश्यक न्यूनतम शैक्षिक योग्यता एचए र सिएमएलटी कार्यक्रमका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजी विषयमा न्यूनतम ग्रेड सी प्राप्त गरी जीपीए न्यूनतम 2 हुनुपर्ने, प्राविधिक शिक्षा नै आजको आवश्यकता।
सम्पर्क नेपाल राष्ट्र बैंक चोक हसनपुर 5 धनगढी, फोन नम्बर 091-522-505, 98-49-92-57-11।
ओएसएस कलेजमा डिप्लोमा इन होटल म्यानेजमेन्टमा भर्ना खुल्यो। हाम्रा सेवाहरू, आरक्षित विद्यार्थीहरू, दलित, जनजाति, मुस्लिम र पिछडिएका क्षेत्रबाट आउनेहरूलाई 25% शुल्कमा छुटको व्यवस्था। सुरुमा भर्ना हुन आउने 20 जना विद्यार्थीलाई 20% शुल्कमा छुटको व्यवस्था। 5 स्थानसम्म आउने विद्यार्थीलाई 100% रोजगारीको व्यवस्था। होटलमै तालिम गर्दै पढाइ गरिने व्यवस्था। यस कलेजमा भर्ना भएका विद्यार्थीलाई 6 महिना नेपालमा र 1 वर्षपछि आवासीय सुविधा सहित 1 वर्षका लागि चाइना, थाइल्यान्ड र मरिसियसका 5 तारे होटलमा तलब सहित तालिमको उचित व्यवस्था गरिनेछ। एसएलसी तथा एसईई पास 10+2 र 100+ माथिका विद्यार्थीहरूलाई भर्ना लिने व्यवस्था रहेको छ। आफ्नै सेमिनार हल र एसी सहित सुविधायुक्त कक्ष कोठाहरू भएको, होटल भित्रै प्र्याक्टिकल ल्याब सहितको व्यवस्था भएको। ओएसिस कलेज चटकपुर 3 धनगढी, होटल फ्लोरा सँगै। सम्पर्क फोन नम्बर 98-025-41-826 र 091-416-424। सिपमूलक शिक्षा प्राप्त गर्न नछुटाउ, समयमै भर्ना अभियानमा सहभागी बनौ, सिट सीमित छ।
केयर फ्री छौ अनि केयरिङ पनि, स्ट्रगल गर्छौ तर त्यसमा पनि एक्साइटमेन्ट खोजिहाल्छौ, लेट वर्किङ को साथै नेटवर्किङ पनि गर्छौ। 2020 कुकीज ज्यू लाइक 20s।
सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र तातो बहसमा हामी पछिल्लो समय कुराकानी गर्दैछौँ, खास गरी निर्माण व्यवसायहरूप्रति ठुलो आरोप लाग्दै आएको थियो कि समयमै काम सक्नु भएन, उहाँहरूले ठुलै भनौँ न समयभित्र काम नगरिरहँदा ठुलो आर्थिक चलखेल भयो या भनौँ कसको कमी कमजोरी भयो, विभिन्न लालछनाहरू हामीले लगायौँ। तर केही निर्माण व्यवसाय यस्ता पनि छन् जसलाई हामीले सम्मान गर्नुपर्छ र तिनलाई चाहिँ हामीले सेल्युट पनि गरिरहेका छौँ। खास गरी पछिल्लो समय कैलाली निर्माण व्यवसाय सङ्घका अध्यक्ष प्रकाश सेट्टी बारम्बार उहाँ चाहिँ सम्मानित भइरहनु भएको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। खास गरी निर्माण व्यवसायहरूले
उहाँबाट सिक्नुपर्ने पाठहरू के हुन् र समस्या के छन्, खास गरी यो काममा किन ढिला सुस्ती हुन्छ, कि वास्तवमै हाम्रा मानव स्रोत साधनहरूको कुरा गर्ने हो, संसाधनहरूका कुरा गर्ने हो भने हामीसँग अपर्याप्तता भएकै हो त, कि वास्तवमै हामीले चाहिँ यो कामलाई चाहिँ हेलचेक्राइ गरेका हौँ, यी अब विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग अतिथि हुनुहुन्छ प्रकाश रेडी, उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्छु। पुनः स्वागत प्रकाश सर। अब कुरा गरौँ खास गरी अहिलेसम्म कतिवटा तपाईँले निर्माण गरेका काम सन्तोषजनक भए, कति ठाउँमा पुरस्कृत हुनुभयो, अलिकति यो विषयमा जानकारी गराउनु मलाई।
मैले पछिल्लो उसमा सर्वप्रथम त मैले यो जिल्ला कैलाली अदालत बनाउँदा खिलराज रेग्मीज्यू आउनुभएको थियो उद्घाटन गर्न, त्यसमा अलिक चर्चा बढी चल्यो त्यो बिल्डिङबाट। त्यसपछि बार एसोसिएसनले
यो अदालत पनि इन टाइममै सकियो कि
टाइमभन्दा
पुरस्कृत हुनुभएको थियो पनि
त्यहाँ पुरस्कृत भएन, टाइममा सकियो, दुई वर्ष सकियो। र पछि डिजी आउनुभयो विभागबाट, डिजी आइसकेपछि राम्रो काम गर्नु भएर चाहिँ उहाँलाई चाहिँ अलिकति अरूबाट यो काम सम्भव हुँदैन भनेर 50 लाख रुपियाँको काम थप गरेर जानुभयो र स्वीकृति गर्नुभयो एक हप्ताभित्रै, र त्यो काम पनि मैले गरेँ। त्यसै गरी अनि बार एसोसिएसनले यो अदालत राम्रो बनाउनु भयो यताउता भनेर एउटा कार्यक्रमका साथ दोस्रो एउटा सम्मान बार एसोसिएसन कैलालीलाई पनि म एकदम धन्यवाद दिन चाहन्छु, उहाँले मलाई सम्मान गर्नुभयो। त्यसपछि म सुर्खेततिर गएँ, सुर्खेतमा मैले 9 बिल्डिङहरू बनाएँ, जसमा पूर्णबहादुर खड्काजीबाट पनि म सम्मानित भएँ। त्यसै गरी उच्च सरकारी वकिल कार्यालयका महान्याय न्यायवक्ताबाट पनि सम्मानित पाएँ उच्च सरकारी सुर्खेतमा, र 9 उस प्रोजेक्ट सबै ठाउँमा बोनस पाएँ। कुनै ठाउँमा 7 लाख, कुनै 10 लाख, कुनै 15 लाख, यस्तो गरेर एभरेज गरेर प्रोजेक्ट अनुसारको टाइम अनुसारको। अब 200 दिनमा सक्यो भने त्यो प्रोजेक्टको 10% पाइन्छ, अरू 180 दिन सक्यो भने त्यही
गरेपछि सकिँदो रहेछ नि त प्रकाश,
एकदमै सकिन्छ। गत वर्ष मात्र पाएको त्यो 9 प्रोजेक्ट, मैले गत वर्ष मात्र बुझाएको 9 प्रोजेक्ट सुर्खेतमा बुझाएको छु। त्यसै गरी बर्दियामा अहिले बाँकीमा उच्च सरकारी वकिल कार्यालय त्यहाँ पनि सम्पन्न भइसक्यो, त्यसको पुरस्कृतिको लागि माथि फाइल गएको छ, त्यसमा पनि अब लगभग सम्भावना छ। त्यो पनि 7 करोडको प्रोजेक्ट हो।
कति समयभन्दा पहिले सक्नु,
त्यो पनि लगभग 180 दिन छ, लगभग कम होला त्यसमा पुरस्कृत हुने। त्यसै गरी अब पुनर्वास नगरपालिकामा 9 महिना अगाडि नै सघाएँ, अनि 2 वर्षको टाइम थियो, र त्यो 7 करोड प्रोजेक्ट हो। स्वास्थ्य भवन पुनर्वासको हजुरको 3 करोड 16 लाखको प्रोजेक्ट हो, त्यसमा चाहिँ हजुरको 6 महिना पहिला।
एउटा प्रश्न यहाँनिर मैले गरेँ भने त्यसलाई कसरी खण्डन गर्नु होला प्रकाश? धेरै मान्छेले भन्छन् अलिकति बेसी टाइम लियो भने गुणस्तरीय हुन्छ, किनभने ग्यापिङ हुन्छ, चाँडो चाँडो गऱ्यो भने त्यसको चाहिँ हरेक कुराहरू मिल्दैन कि गुणस्तरीय हुँदैन कि कमसल हुन्छ कि भन्नेहरू हुन्छन्, यो हुन्छ यस्तो पनि भन्न मिल्छ?
छिटो काम गर्दाखेरि गुणस्तरीय हुँदैन भन्नु त बेकारै हो, काम गर्दाखेरि अब त्यो टाइम हुन्छ, जस्तो सेट हुने टाइमहरू, जस्तो एउटा पाटोलाई गऱ्यो त्यहाँ छोड्यो अर्को पाटतिर लाग्नु पऱ्यो, अर्को पाटमा गऱ्यो अर्को पाटतिर लाग्नु पऱ्यो, होइन? अब त्यो सेट हुने टाइमहरू त्यसलाई दिनु पऱ्यो, अब कन्टिन्यू त्यसैमा दियो भने त अलिक राम्रो त नहोला, होइन? टाइम दिनुपर्छ, ठाउँ हुन्छ नि त त्यहाँ, अब एउटै ठाउँमा लागि कन्टिन्यू लागिराख्नु त पर्दैन, धेरै ठाउँहरू हुन्छ। र यी कामहरू गर्दाखेरि गुणस्तरीय नै गर्छन्, अब निर्माण व्यवसायले चोरेर अब आफ्नो अगाडि बढ्ला भने नसोचे भन्छ, किनभने धेरै ठाउँबाट धेरै एङ्गलबाट अब मान्छेलाई दबाब आइसकेको छ,
अब त मान्छेको हात हातमा सामाजिक सञ्जाल फेसबुकहरू छ, बनाइहाल्छ मान्छेहरूले। त्यो सुन्नुहोस्, अब कुरा गरौँ प्रकाशजी, तपाईँको मनस्थितिमा के हुन्छ? मैले यो आयोजना लिएँ, यो प्रोजेक्ट लिएँ, या यो मैले एग्रिमेन्ट गरेँ, यो मैले टेन्डर लिएँ, यसबाट केही बेसी पैसा कमाउनु पर्छ भन्ने सोच हुन्छ कि होइन, मैले यसलाई टाइममै सकेर पुरस्कृत बन्नुपर्छ या मैले पुरस्कार लिनुपर्छ भन्ने मनसाय हुन्छ कि होइन, जेन तेन मैले यो टाइममा सक्नुपर्छ मेरो इमानले भन्छ, के कुराहरू खेलेर तपाईँले काम गर्नुहुन्छ प्रकाशजी?
पहिलो त जुन ठाउँमा गयो त्यो ठाउँमा सबैभन्दा राम्रो मेरो काम, मैले गरेको काम होस्, त्यो ठाउँमा सबै अफिसले सबै समाजले सबै मान्छेले प्रकाश सेटीलाई नै काम दिउँ भन्ने खालको सोच होस्, नभइकन दोस्रोमा कैलाली निर्माण व्यवसाय साथीहरूलाई सहयोग गरौँ भन्ने खालको होस् चाहन्छु, होइन? पहिलोमा त्यो भइहाल्यो, दोस्रोमा पुरस्कृत त्यसपछिको पाटो, जब सबैभन्दा गुणस्तरीय राम्रो सबै कुरा भइसकेपछि पुरस्कृत गर्ने कुरा त अब उहाँलाई हामीलाई पुरस्कृत गरिदिनु पऱ्यो भन्ने कुरो हुँदैन, उहाँले मूल्याङ्कन गर्ने कुरा हो, त्यसमा चाहिँ अब उहाँहरूको विचार हो। र जुन चाहिँ बोनसको कुरा छ, बोनस पनि हामीले बढी गरेर सरकारलाई लोडै पाडौँ भन्ने पनि होइन, ठिक छ, उहाँले मानमर इज्जत राखिदिनुहुन्छ भने त्यो पनि केही ठुलो कुरा होइन, तर पैसाको लागि चाहिँ गरिँदैन। पछिल्लो त मैले त के सोचिरहेको छु भने, मेरा सहकर्मी साथीहरू जो चाहिँ मलाई साथ दिइरहेको छन्, उहाँले राम्रो एक रोटी खान पाएपछि म आधा रोटीमा सन्तुष्टि हुन्थेँ, उहाँलाई राम्रोसँग व्यवहार भएपछि, उनको घर परिवारमा औषधि इलाजहरू राम्रोसँग गर्न पाएपछि, उनीहरूले बास पाएपछि, घर बनाइदिनु पाएपछि, उनीहरूलाई पनि व्यवस्थित गर्न पाएपछि, मलाई त्यही नै ठुलो कुरा छ र उनीहरू उठेपछि मलाई पक्कै उठाउँछन् भन्ने आशा पनि छ। त्यसरी मसँग लागिरहेका जति पनि मेरा पछाडि हुनुहुन्छ।
निर्माण व्यवसाय यस्ता छन् जसले चारैतिर हात हालेका छन् तर चारैवटा प्रोजेक्टहरू हेर्ने भने चारै लथालिङ्ग छन् कि, यस्तो किन गर्छन् होला निर्माण व्यवसाय?
त्यो पहिला अहिले पनि त्यो अवस्था छ। किन भन्नुहुन्छ भने यहाँ पिक्युको छ, सिग्नेचरको कुरा छ, अनि क्वालिफाइडको कुरा छ। अब सबै व्यवसाय पुग्दैन, त्यो नपुग्ने अवस्थामा अनि जसको फर्म पुग्छ उनीहरूकै फर्म हाल्नुपर्ने बाध्यता छ। हालिसकेपछि अनि म त काम गर्छु, काम नगर्ने थाहा हुँदैन। अनि जस्तो हजुरले फर्म लगाउनु भयो, हजुरले नै बिगारिदिनु भयो भने त भरोसा कसैकै छैन। र उहाँले पनि निर्माण व्यवसाय जसले ठुलो फर्म बनाएका छन् उनीहरू मेरो फर्मको बदनाम होस् चाहँदै चाहँदैन। उनीहरू राम्रो हुनु पाए, छिटो हुनु पाए भनेर पछिल्लो उसमा समयमा अब राम्रो जसले व्यवसाय काम गर्छ उनीहरूलाई फर्म दिन्छन्, सबैलाई फर्म दिन छोडिसकेको अवस्था छ होइन। त्यसै गरी अब यता सुदूरपश्चिमका बिग्रेको अवस्थामा पनि कुन धेरै कामहरू बिग्रेका छन्। यसका हाम्रो केन्द्रीय उपाध्यक्षज्यू जस्तै मेयर साहब हुनुहुन्छ, उहाँसँग पनि हामी बस्यौँ। जुन जुन अप्ठ्यारा काम गर्छौँ त्यसलाई सक्नलाई के कस्तै गर्ने भनेर उहाँले पनि पटक पटक बोलाइराख्नुहुन्छ र सरसल्लाह भइरहेको छ। हाम्रो प्रदेशिक अध्यक्षज्यूहरू हुनुहुन्छ, उहाँसँग पनि सरसल्लाह भइरहेको छ। जस्तै दरबारकै हकमा हामी तिन चारजना बसेर सरसल्लाह गऱ्यौँ र दरबार सञ्चालन गरेका छौँ, अछामको दरबार। किनभने हाम्रो यताको पहिचान भने त्यही दरबार हो, त्यसलाई चाहिँ छोड्नुहुन्न, जति घाटा भयो भने तिर्नुपर्छ भनेर हामीले पनि मेयर साहबलाई भन्यौँ। उहाँले हुन्छ गरौँ भन्नु लाग्नुभयो, उहाँले सञ्चालन गरिसक्नु, यसको लागि जयबार साहुजी चाहिँ फिल्डमै खटिराख्नु भएको छ भने अब त्यस्तै कामहरू अब अप्ठ्यारा कामहरू सुदूरपश्चिममा सात नगर प्रदेशमा कुनै छैनन्। जुन छन् तिनलाई पनि व्यवस्थापन गर्नतिर हामी सबै लागिरहेछौँ।
तर वास्तवमै यो टेन्डर पर्ने कुरामा झ्यालबाट ठेकेदारहरू पनि आउँछन्, निर्माण व्यवसाय आउँछन् जसले गुणस्तरीय हुँदैन, टाइममा सकिँदैन। यो परिपाटी छ नि, खास गरी पोलिटिकल पार्टीहरूको कुरा गरौँ या भनौँ सम्बन्धित निकायमा पुगेका कयौँ नेताहरूले पनि त्यो किसिमको खेल खेल्छन् जसले हामी पछि भन्न बाध्य हुन्छौँ हामीले गलत मान्छेलाई चोइस गऱ्यौँ, गलत मान्छेलाई निर्माणको ठेका दियौँ। यो हामी अहिले नै इन टाइममै सोच्यौँ भने, जस्तै अहिले आर्थिक वर्षको शुभारम्भमा छौँ, कयौँ टेन्डरहरू अब सुरु होलान् या भनौँ असोजभित्रै कयौँ ठेगाहरू हामीले सम्झौता गरिसक्नुपर्ने हुन्छ। त्यो परिस्थितिमा काम गर्ने भने फेरि असोज पछि हो। यो परिस्थितिमा अब हामीले टेन्डर गर्दा कुन कुन कुरामा विशेष ध्यान दिनुपर्छ, सम्बन्धित निकायको कुरा गरौँ न?
अब हामीले टेन्डर गर्दाखेरि अब एउटा कुरा समस्या के छ भन्नुहुन्छ भने जो प्रतिस्पर्धामा सबैभन्दा घटी छ त्यसको पाँच पैसा फरक भयो भने अर्को राम्रो काम गर्ने मान्छेलाई दिन नसक्ने एउटा सबैभन्दा ठुलो प्रावधान छ, त्यसलाई व्यवस्थापन गर्नुपर्छ। राम्रो व्यवसायलाई
कानुनले बाँझा हो कि के?
कानुनले बाँझा, त्यसको कानुनले दिनै मिलेन। जो चाहिँ कामै नगर्ने हो, अप्ठ्यारो छ बिलो कारण, एउटा क्वालिफाइड डकुमेन्ट उसको क्वालिफाइड हुन बित्तिकै टेक्निकलमा पास हुन्छ, टेक्निकल पास भएपछि फाइनेन्सियलमा खोल्दाखेरि उसको पाँच पैसा या दुई पैसा फरक पऱ्यो भने उसले काम पाउने अवस्था छ। त्यसले गर्दाखेरि राम्रोको नराम्रोको राजनीतिको हस्तक्षेप पनि हुँदैन, अर्को हस्तक्षेप पनि हुँदैन। त्यसमा चाहिँ भित्र हालिराखेको डकुमेन्टको आधारमा हो, त्यसमा चाहिँ हस्तक्षेप भने कसैको केही हुँदैन, फेयर काम नै हो त्यो। त्यसमा चाहिँ अप्ठ्यारै छैन, कसैलाई दोष लाउने ठाउँ पनि छैन होइन। अरू सानो दिने कामहरू जस्तो उपभोक्ताको हकमा भन्नुपर्दा मैले अब उपभोक्ताको लागि बोल्नै पर्छ। अनि निर्माण व्यवसाय भन्दा उपभोक्ताको अब यसपालि धेरै
उपभोक्ताको ठिकै हो, त्योभन्दा कयौँ बढी 25 लाख 50 लाख भनौँ न 75 लाखका योजना पनि उपभोक्ता मार्फत गरिएको छ।
क्वालिटीकै काम गर्ने हो भने अब निर्माण व्यवसाय र उपभोक्तालाई दाँच्नुपर्छ। उपभोक्तालाई दिएको बजेट पनि त्यही हो, निर्माण व्यवसायलाई दिएको बजेट त्यही हो, र ती क्वालिटीमा चेक गरिदिनुपर्छ। अब सबै त्यसमा संलग्न भएको सबै भनौँ अफिस कार्यालय सबैलाई म अनुरोध पनि गर्छु कि अब उपभोक्ताले काम गर्दा राम्रो भयो या निर्माण व्यवसायले गर्दाखेरि राम्रो भयो कसलाई चुज गर्नुहुन्छ एकचोटि यसलाई फाइन्ड आउट गरिदिनुपर्छ। बजेट जताभावी लथालिङ हिसाबले गर्नु हुँदैन, विकास एक ठाउँबाट एक किनाराबाट राम्रो सफल निर्माण विकास गरेर जाउँ, यो प्रदेशको मुहार फेरौँ र यो आएको बजेटलाई सदुपयोग गरौँ भन्ने मेरो अनुरोध पनि छ सबै क्षेत्रलाई, सबै भनौँ न सम्बन्धित निकायहरूमा। र अब उपभोक्ताहरूको अब ल्याएर जताभावी गरेर राजनीतिक दबाब दिएर भुक्तानी लिने सिस्टमलाई पनि आउट गरौँ। राम्रो जसले काम गर्छ, समयमा काम गर्छ, निर्माण व्यवसाय होस् या अर्को होस् जताभावी सहयोग गर्नुपर्ने जरुरी केही छैन।
कार्यालयहरूका प्रमुख या यो आयोजनाका विषयमा कुरा गर्ने भने ती निर्माण व्यवसायले काम नगरेका उदाहरण हुँदाहुँदै पनि हामी तिनै ठेकेदारलाई या तिनै निर्माण व्यवसायलाई फेरि योजनाहरू निर्माणहरू हामी फेरि पनि एग्रिमेन्ट गरेर आएका हुन्छौँ, किन गर्छन् होला? यो विषयलाई पनि तपाईँले कसरी हेर्नुहुन्छ? खास गरी
यो त अब सबैभन्दा अघि नै भनिसकेँ, यो त एउटा समस्या त्यही मात्र हो, अरू त हुँदैन। अरू उहाँले उहाँहरू अफिसबाट डाइरेक्ट गरेर उसैलाई दिनुपर्छ भन्ने छैन, कोटेसन भने सानो दिने कुरा हो, त्यो त अब उहाँहरूको अब तजबिजको कुरा हो, त्यसमा चाहिँ हामीले केही भन्नु मिल्दैन। आपतकालीन काम गर्नुपर्ने हुन्छ, ककरले काम पाउँछ त्यसको लेखाजोखा हामी राख्न पनि सक्दैनौँ।
त्यो भनौँ न त्यो टेन्डर लिनै कि लिन्थ्यो, बिलो गरिदिने भयो, उहाँहरूले बिलो रकम हालिदिनु हुने भयो,
अब अफिसले हाल्दैन, त्यो त निर्माण त अब जुन ठाउँ अफिसमा काम गऱ्यो त्यहाँ छोड्नै मान्दैन। अब कस्तो हुन्छ भने उसले अब त्यहाँको आनी बानी सब थाहा भइरहेको हुन्छ, त्यहीँ हाल्नुहुन्छ। अब हामी चाहिँ कस्तो भने अब देशैभरि जता पनि टेन्डर बिड गर्छौँ, परिहाल्यो भने परिहाल्यो भने काम गर्नु जाने हो।
अन्त्यमा छु म, खास गरी प्रकाशजी, अब धेरै जनताले सुन्दै हुनुहुन्छ होला, एउटा प्रश्न सधैँ लाग्छ, निर्माण व्यवसाय फटा भयो, काम सकेनन्, धेरै धिक्कार छ, यी किसिमका अरू प्रश्न चाहे त्यो मिडियाबाट पब्लिकले भन्छन्, आम पब्लिकलाई यहाँले के भन्नुहुन्छ? खास गरी निर्माण व्यवसायले गर्न चाह्यो भने त हुँदो रहेछ नि त, त्यो उदाहरण तपाईँ हो, के भन्नुहुन्छ भन्नुहोस् त?
यो तातो भयो सुन्दा सम्पूर्ण महानुभावमा मेरो के अनुरोध छ भने, निर्माण व्यवसाय अब गलत कामतिर पनि लाग्न चाहँदैन र देशलाई उबोलाउने बाटोमा निर्माण व्यवसाय नभइकन यो देश बन्दा पनि बन्दैन। र तपाईँहरूले पनि अब आफ्नो गाउँठाउँ जहाँ पनि विकास भइरहेको छ त्यो ठाउँमा यसो रेखदेख गरिदिने जिम्मेवारी सबैको हो, त्यो बजेट सबैको हो, हामीले तिरेका करबाट यो देश विकास हुन्छ, यो दुरुपयोग नहोस्, बजेटलाई सदुपयोग गर्नलाई, निर्माण व्यवसायले राम्रो काम गर्नलाई, र यदि नराम्रो काम गरेको छन् भने सम्बन्धित ठाउँमा मिडियामा होस् या सम्बन्धित निकायमा होस् या हाम्रो निर्माण व्यवसाय सङ्घमा जानकारी गरिदिए हामी पनि तुरन्त त्यसलाई कसरी हुन्छ नियन्त्रणमा लिन्थ्यौँ। र हामी विकासै गर्नको लागि हो, हामीले पेसा गरिरहेछौँ विकास गर्न लागि, हामी कमाइ भने त्यसपछिको पाठ हो, हामीले म्यानेजमेन्ट गरेर कमाउन सक्यौँ भने कमाउँला, नकमाउन सके पनि केही छैन। हामी जुन विकास प्रोजेक्ट लिन्छौँ त्यो प्रोजेक्टलाई एकदम सफल बनाउन हामी पनि चाहन्छौँ, तपाईँहरू महानुभावहरूले पनि यसलाई एकदम तातो बसबाट तातै गरेर काम अगाडि बढाइदिनु होला, बढाउनलाई सहयोग गरिदिनु होला, र गाउँठाउँको कामहरूमा बढी विवादित भइरहेछ त्यस्तो ठाउँमा सबैले सहयोग गरिदिनु होला र भन्दै, अनि बाँकी रहेको यो तातो बस मार्फत मलाई पुरस्कृत गर्ने जुनसुकै कार्यालय होस् या नगरपालिका पुनर्वास स्वास्थ्य भवन कार्यालय त्रिभुवन बस्ती, त्यसै गरेर बार एसोसिएसन कैलाली र सुर्खेतका विभिन्न स्वास्थ्य भवनका विभिन्न कार्यालयहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। किन भन्दा म एउटा सानो व्यवसाय हो, भर्खर भर्खर सुरुवात गरेको 2058 सालदेखि मैले व्यवसाय सुरु गरेको हो, आजको मेरो टर्न ओभर भनेको 30-35 करोड रुपियाँ छ, भोलिको दिनमा म राम्रो काम गर्दै यहाँहरूसँग राम्रो काम देखाउँदै अगाडि बढ्ने चाहना पनि छ, र निर्माण व्यवसाय कैलालीका निर्माण व्यवसाय पनि एकदमै जागरुक छन्, उनीहरू पनि राम्रो काम गर्न चाहिरहेको छन् र उनीहरूलाई पनि साथ सबैले दिनुपर्छ र उनीहरूको काममा पनि मूल्याङ्कन गरिदिनु होला भन्ने अनुरोध गर्दछु।
थ्याङ्क यू सो मच, यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई म पुनः पनि धेरै धेरै धन्यवाद र पुनः पनि बधाई दिन चाहन्छु। जुन काम गरेर यहाँले प्रशंसा कमाइरहनु भएको छ, सम्मान प्राप्त गरिरहनु भएको छ, आगामी दिनमा पनि यसरी नै एउटा जनताको मन जित्नुहोस्, सरकारलाई पनि राम्रो योगदान पुर्याउनु भएको छ, म यहाँप्रति सम्मान पनि व्यक्त गर्छु। थ्याङ्क यू सो मच प्रकाशजी, समय
धन्यवाद हजुर, यहाँलाई पनि अब यो तातो बस मार्फत मलाई बोलाइदिनु भयो, मलाई समय दिनुभयो, मलाई यसरी दुई चार शब्द राख्न दिनुभयो, र मैले पनि सबै समाजमा अब व्यवसायको पहिचानलाई राम्रो उच्च बनाऊ भन्ने भावनाको साथमा बोलाएर दुई शब्द भन्न दिनुभयो, यही खुसी राख्दै दिनेश एफएमलाई म एकदम धन्यवाद।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। आदरणीय श्रोता एवं दर्शक महानुभावहरू, आजको यो तातो बसमा हामीसँग निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष हामीसँग हुनुहुन्थ्यो प्रकाश सेठी, उहाँसँग खास गरी पछिल्लो समय हामीले निर्माण व्यवसायप्रति लाग्दै आएको आरोपलाई चिर्दै उहाँ चाहिँ विभिन्न काममा सफल हुनुभएको छ र धेरै ठाउँबाट उहाँले सम्मान पनि प्राप्त गरिरहँदा एउटा उदाहरणीय व्यक्तित्व, वास्तविक गरेपछि नहुने भन्ने के छ र गर्नेलाई भन्छ नि खाने मुखलाई जुँगाले सक्दैन, त्यस्तै उहाँसँग दृढ इच्छा शक्ति थियो, इच्छा शक्तिले उहाँले काम गर्नुभयो, समय निर्धारित समयभन्दा पहिले नै काम सकेर सम्मानित हुनुभएको छ, यसबाट धेरैले पाठ सिक्नुपर्छ। आजको तातो बस युट्युबमा हेरिदिनु भयो, म यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। यो अनलाइनमा सुनिदिनु भयो, एफएम ब्यान्डमा मोबाइल र एफएम ब्यान्डमा 93.8 मेगाहर्जमा सुनिदिनु भयो। कार्यक्रमबाट आज इन्टायर टिमसँगै म पनि बिदा माग्छु, हवस् नमस्कार।